यसले दिएको सूचना चाहिँ आधिकारिक छ भनेर अहिले व्यक्तिगत तवरमा जजमेन्ट गर्नुपर्ने अवस्था आइसकेको छ। यो मिडियाले चाहिँ सही सूचना दिन्छ, यो चाहिँ आधिकारिक हो, अरू चाहिँ होइन भन्न पर्ने अवस्था आइसकेको छ। यो पेसालाई चाहिँ मर्यादित विश्वसनीय बनाउनको लागि यी विषयहरू पनि अहिले सतहमा आउन थालिसकेका छन्। पत्रकारिता पढ्दैमा एउटा व्यक्ति चाहिँ पूर्ण पत्रकार हुन सक्दैन। यो एकदमै संवेदनशील विषय हो, महत्वपूर्ण विषय हो। यी सबै विषयहरूलाई ख्याल गरेर मनमा लिएर म चाहिँ एउटा पत्रकार बन्छु र यो पेसालाई मर्यादित बनाउन मेरो चाहिँ भूमिका महत्वपूर्ण हुनेछ भनेर त्यही अनुसार अगाडि बढाउनु भयो भने यहाँ अब आगामी 10-15 वर्षमा यहाँ चाहिँ यो देशको एउटा मुख्य पत्रकारको सूचीमा पर्न सक्नुहुन्छ।
सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पत्रकारिता पेसा मात्रै नभएको र समाज परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै त्यो जिम्मेवारी र भूमिका पूरा गर्नुपर्ने पत्रकारको दायित्व भएको बताउनुभयो। उहाँले पछिल्लो नयाँ प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा थप चुनौती बढ़ेको अवस्थामा त्यस्ता चुनौतीलाई चिर्दै सत्य तथ्य र विश्वसनीय समाचार एवं सूचना सम्प्रेषण गरी समाजमा देखा परेका अन्याय र व्यथितिको पर्दाफाश गर्न पनि पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताउनुभयो।
पत्रकारिता भनेको केवल पेसा मात्रै होइन, यो समाज परिवर्तनको शक्तिशाली माध्यम हो। यो सत्यको खोजी र अन्यायको पर्दाफाश गर्ने माध्यम पनि हो। पत्रकारिताको इतिहासले हामीलाई देखाएको छ कि साहस, इमानदारी र जिज्ञासाले समाजलाई गहिरो प्रभाव पार्न सक्छ। समाजको सत्य उजागर गर्न र समाजप्रति निष्ठावान बन्न कुनै उमेर, कुनै विशेष पदले छेक्दैन। यहाँहरू त्यो पोजिसनमा जाँदै हुनुहुन्छ र गर्दै हुनुहुन्छ भन्ने विशेष अवसर मैले यहाँ त्यो स्मरण गर्न चाहे। त्यस्तै यो छात्रवृत्तिको अवसर र अपेक्षा ठूलो छैन, यो तपाईँहरूले पखेटामा एक दुईटा प्वाख मात्रै बन्न सक्छ, तर यो सिम्बोलिक हो। आगामी दिनमा हामीले यसलाई अझै बढाउँदै लगेर सायद तपाईँहरूको पूरै पत्रकारिता अध्ययनरत विद्यार्थीहरूलाई सबै किसिमले सहज हुने गरी बढाउन नै सकिन्छ। नेपाल सरकारले आवश्यकता ठानेको सवालमा चाहिँ यो पत्रकारिता इन्क्युबेसन भन्छ, त्यो इन्क्युबेसनको लागि बेस्ट टुल बन्न सक्छ यो स्कलरसिप जस्तो लाग्छ मलाई। टेक्नोलोजीको विकास पनि बढ्दै गइरहेको छ, एकले अर्कालाई चाहिँ स्वीकार नगर्ने अवस्थामा चाहिँ नो प्लेटफर्मिङको अवस्थामा चाहिँ फेक न्यूजहरू बढ्दै गइरहेको अवस्थामा यहाँहरूले त्यो गलत सूचनाको चुनौतीलाई चाहिँ चिरफार गर्दै समाजमा जुन किसिमको सत्य तथ्यको खोजी अन्वेषण आवश्यक हुन्छ त्यसका लागि तपाईँहरू सदैव तयार तत्पर रहनुहुन्छ भन्ने मैले आशा राखेको छु। र तपाईँहरू जस्तै युवा पुस्ताले हाम्रो समाजलाई अगाडि बढाउने हो, तपाईँहरूको शब्दहरूले समाजलाई परिवर्तन गर्न सक्छ, तपाईँहरूको आवाजले अन्यायको पर्दाफाश गर्न सक्छ। नयाँ ज्ञान सिप सिक्न प्रयास गर्नुहोस्। पत्रकारिता भनेको केवल कलम र क्यामेराको काम मात्रै होइन, यो चाहिँ सत्यको खोजी, तथ्यको प्रस्तुतिकरण र समाजलाई सशक्त बनाउने अभियान पनि हो। तपाईँहरूले पत्रकारिताको माध्यमबाट समाजको नेतृत्व गर्न सक्नुहुन्छ भन्ने मलाई लागेको छ। तपाईँहरूको हरेक उपलब्धिले समाजलाई न्याय, सत्य र समानताको मार्गमा अगाडि बढाउनेछ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता क्षेत्रमा पछिल्लो समय दक्ष र सक्षम पत्रकारको अभाव भएको बताउँदै सरकारले यसका लागि आम संचार प्रतिष्ठान छिटै गठन गर्नुपर्ने बताउनुभयो। उहाँले समयानुकूल प्रविधिको प्रयोगमा जोड़ दिँदै पत्रकारहरूले सत्य तथ्य समाचार र सूचना सबै सामु पुर्याउनु पर्ने धारणा राख्नुभयो।
पत्रकारिता क्षेत्रमा अहिले एकदमै समस्या पनि छ, समाधानका उपायहरू पनि छ। एकैचोटि हामीसँग हिजोको जुन खालको पत्रकारिता थियो त्योबाट प्रविधिका हिसाबले हामी नयाँ प्रविधिमा सिफ्ट गरिसकेका छौँ, तर हाम्रो पत्रकारिताका हाम्रा चुनौतीहरू धेरै छन्। जुन कुरालाई हामीले सामना गरेर एकातिर प्रविधिहरूसँग हामी नयाँ टेक्नोलोजी फ्रेन्ड हुन आवश्यक छ, अर्को कुरा चाहिँ नि हाम्रो हिजो भइरहेको पत्रकारितामा जस्तो एउटा श्रमका समस्याका कुरा, त्यहाँ नियमित रूपमा काम गर्दा पनि पारिश्रमिक पाउन नसकेको कुरा, यी यावत कुराहरूसँग हामी संघर्ष गरिरहेको अवस्थामा आम संचार प्रतिष्ठान बन्ने र त्यसले चाहिँ सम्पूर्ण एकाडेमिक रूपमा चाहिँ विभिन्न विधाको तालिमहरू व्यवस्थित रूपमा ती कुरालाई एकीकृत गर्ने भनेर करिब 8-10 वर्षदेखि नै लबिङ भएर त्यसको चाहिँ धेरै प्रोसेसहरू भयो, तर पनि पूर्ण रूपमा अहिले स्थापना हुन सकिरहेको छैन। त्यो चाहिँ एकदमै नेपाली पत्रकारितामा आवश्यकता छ, जसले चाहिँ यो बीचमा अलिकति निराशा अनि जुन खालको दक्ष जनशक्तिहरूको अभाव भइरहेको अवस्थामा नयाँ जनशक्ति आउनको लागि पनि अझ व्यवस्थित तालिमहरूको जरुरी पनि हुन्छ। त्यो कुराहरूलाई चाहिँ हामीले आगामी दिनमा चाहिँ आम संचार प्रतिष्ठान मार्फत अझ राम्रोसँग एकाडेमिक रूपमा चाहिँ गर्न सकियो भने नेपाली पत्रकारितामा जुन खालको जनशक्ति पलायन हुँदैछ भइरहेको पनि छ, हामीले त्यो सँगसँगै सुधार्नुपर्ने पाटो धेरै छन्। जसलाई चाहिँ यहाँ सुरक्षित भविष्य छ भनेर अभिप्राय गरेर यही ठाउँमा अब्बल भइसकेको लामो समय भूमिका निर्वाह गरेको व्यक्तिहरूलाई यसमा टिकाइरहनको लागि पनि यस्ता तालिमहरूका लागि सहजीकरण गर्न सक्यो भने आगामी दिनमा हामीले दक्ष जनशक्तिहरू थप्न पनि सक्छौँ र निरन्तर यसैमा हामीले सुरक्षित भविष्य बनाउन पनि सक्छौँ। त्यो कुराहरूलाई चाहिँ हामीले आगामी दिनमा अगाडि बढाउन सकौँ।
यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सामाजिक सञ्जाल र पत्रकारिता बीचको फरक छुट्याएर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभयो। पछिल्लो समय सामाजिक सञ्जालका माध्यमबाट गलत सूचना तथा समाचारहरू सम्प्रेषण हुने क्रम बढ्दै गएको र आम नागरिकले त्यसैमा विश्वास गर्ने प्रवृत्ति पनि बढेकाले पत्रकारहरूले त्यसलाई रोकेर लिएर समयमै सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
पत्रकारिता गर्ने भन्दा पत्रकारिता नगर्नेहरूले दिने सूचना चाहिँ बढी बाहिर त्यसले प्रभाव पारेछ। मेन स्ट्रिम मिडिया र सोसियल मिडियाको पनि फरक थाहा नपाउने धेरै आम नागरिकहरू जसले मीडिया पढ्नुहुन्छ हेर्नुहुन्छ ती व्यक्तिलाई चाहिँ सोसियल मिडियामा आउने कन्टेन्ट पनि समाचार हो भन्ने खालको भ्रम परिरहेछ। त्यसले चाहिँ सूचना होइन गलत सूचना भ्रम फैलाउने सूचनालाई बढी प्रभाव पारेको छ। त्यसले के गर्छ भन्दा पत्रकारिताको जुन मर्म छ त्यसले चाहिँ पत्रकारिता व्यवसायिक पत्रकारितालाई हामीले जुन मानिरहेको थियौँ सत्य तथ्य वस्तुनिष्ठ हुन पर्यो स्वतन्त्र हुन पर्यो भन्छौ त्यसको मूल मान्यता नै त्यसले लिन सक्दैन। अहिले 62% व्यक्तिहरूले सोसियल मिडिया मार्फत चाहिँ न्युज थाहा पाउँछन्। मेन स्ट्रिम मिडियाले दिएका न्युज कन्टेन्टहरू पनि पढ्ने मान्छेहरू भनेको सोसियल मिडियामा पढ्दो रहेछन्। त्यसले गर्दा भ्रम फैलाउने सूचनाबाट पनि प्रभावित हुन्छन् भन्ने खतरा त्यत्तिकै छ। पत्रकारितामा जिम्मेवार कसरी बन्ने व्यवसायिक पत्रकारिता कसरी गर्ने जवाबदेहिता चाहिँ कसरी समृद्धि गर्ने भन्ने कुरामा चाहिँ हामीले देशभरि नै यस्तो खालको बहस गर्न जरुरी छ।
कार्यक्रममा छात्रवृत्ति स्वरूप जनै 25,000 रुपियाँ प्रदान गरिएको थियो। गत वर्ष रोकिएको छात्रवृत्तिलाई पुनः निरन्तरता दिइएको सूचना तथा प्रसारण विभागले जनाएको छ। अनलाइन फारम मार्फत विद्यार्थीको समावेशिता अवस्था र आवश्यकता ख्याल गरेर छात्रवृत्ति वितरण गरिएको पनि विभागले जनाएको छ।
सुन्नै पर्ने कुरा छ यो विदेश जाने लाए ख्याला गर्नु दलालले बेइमान गर्ला एउटा काम भनी गयो अर्कै काम पर्ला भरि सके परदेश नगएकै ठिक जानै परे तालिम लि सिक्नु एउटा सिप जानै परे तालिम लि सिक्नु एउटा सिप खेत बारे छाडेर माझो परदेशी नभए हुन र देशमै जीवन बेस हुन्छ भने परदेश नगए हुन र परदेश नगए।
नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालय।
संचार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तुति रेडियो कार्यक्रम संचार तथा सूचना अहिले यहाँहरू सुनिरहनु भएको छ। नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भन्ने तथ्याङ्क निकाल्न सकिएको छैन। अब यस्तो व्यवस्था गर्नका लागि विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट टीआरपी निकाल्नका लागि छलफल अघि बढ़ाएको छ। यसै सन्दर्भमा केन्द्रित रहेर बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईसँग गरिएको कुराकानी अब प्रस्तुत गर्छौ।
भर्खरै टेलिभिजन लोकप्रियता मापन सम्बन्धमा काठमाडौँमा विज्ञापन बोर्डले चाहिँ कार्यक्रम आयोजना गरेको रहेछ, छलफल पनि भएको रहेछ। यो कार्यक्रमको उद्देश्य चाहिँ के थियो, के प्रयोजनका लागि भएको थियो?
शोभाजी, सबभन्दा पहिलो कुरा त नेपालमा यति धेरै संख्यामा चाहिँ मिडियाहरू छन्, आम संचारका माध्यमहरू छन्, खास गरिकन पत्र पत्रिका अब हामीले वर्गीकरणमा परेकै पत्र पत्रिका 860 छन्, रेडियो 1000 भन्दा बढी छन्, टेलिभिजन 250 भन्दा बढी छन्, अनलाइनहरू 4000 भन्दा बढी छन्। तर ती संचार माध्यमहरू कुन स्तरका हुन् अथवा तिनीहरू कति लोकप्रिय छन्, पब्लिकमा कति पुगेका छन्, कति मान्छेले ती मिडियाहरूलाई हेर्छन् अथवा कन्जम्सन गर्छन् भन्ने कुराको मापन हुँदैन र संसारभरि चाहिँ मिडियाको मापन गरिन्छ, रेटिङ गरिन्छ र नेपालमा चाहिँ यो कामको प्रारम्भै हुन सकेन र खास गरिकन प्रेस काउन्सिल नेपालले चाहिँ पत्र पत्रिकाको वर्गीकरण त गर्छ तर त्यो पनि 4 वर्गमा मात्रै छुट्याउँछ। त्यसले गर्दाखेरि मिडियाको वर्गीकरण गर्ने र मिडियाको वर्गीकरण अथवा स्तरीकरण गर्ने र त्यो स्तरीकरण गरिसकेपछि त्यसको आधारमा संचार माध्यमहरूले आफ्नो दरले तोक्नुपर्ने र विज्ञापनदाताहरूले पनि आफ्नो कुन प्रडक्ट कुन ठाउँमा बिक्री गर्नुपर्ने हो, त्यो ठाउँमा कुन मिडिया पपुलर छ भनेर पत्ता लगाउन सक् र जस्तै गर्दाखेरि चाहिँ ती मिडियाहरूमा पनि राजस्व प्राप्त हुने भएको हुनाले हामीले चाहिँ एउटा मिडिया रेटिङको काम गरौँ र त्यसमा सबभन्दा कम्प्लिकेटेड चाहिँ यो रेडियो र टेलिभिजनको मापनको काम हुन्छ। त्यसैले गर्दा हामीले रेडियो र टेलिभिजनको खास गरिकन टेलिभिजनको टीआरपी कसरी निकाल्ने अनि कन्टेन्ट कसरी मोनिटर गर्ने, अब कन्टेन्ट पनि अहिले त हेर्नुहोस् न सोसियल मिडियामा चाहिँ जथाभावी कन्टेन्टहरू जान्छन् त्यो चाहिँ कुन कुनले कहाँ कहाँ पब्लिस गरेका छन् त्यो हामी मोनिटर गर्न सक्दैनौँ, विज्ञापन कहाँ कति बजिराखेको छ त्यो थाहा हुँदैन। जस्तो रेडियो नेपालमै भनौँ न, रेडियो नेपालमा चाहिँ एउटा कुनै प्रडक्टको विज्ञापन चाहिँ 10 फ्रिक्वेन्सी बजाउनु 10 स्पट बजाउनु भन्दा आयो भने त्यो 10 स्पट रेडियो नेपालले बजायो कि बजाएन भनेर कसले प्रमाणीकरण गर्थ्यो, त्यो प्रमाणीकरण गर्ने निकाय पनि छैन र रेडियो नेपालले आफूले मैले बजाएँ भनेर आफैले सर्टिफिकेट जारी गरेपछि चाहिँ त्यो भ्यालिड हुने चाहिँ एउटा अवस्था छ। त्यसैले गर्दाखेरि यो सबै गर्नको लागि चाहिँ एउटा इन्डिपेन्डेन्ट खास गरिकन संचार उद्यमीहरू पनि सहभागी भएको, विज्ञापनदाता पनि सहभागी भएको, सरकार पनि सहभागी भएको यो पिपिपी मोडल भन्छ, यो मोडलमा चाहिँ संसारभरि गर्ने चलन छ र हामीले नेपालमा पनि त्यसको सुरुवात गरौँ भनेर चाहिँ एउटा प्रयास गरेका हौँ र यो प्रयासमा चाहिँ अस्ति हामीले त्यो छलफल कार्यक्रमको आयोजना गरेका हौँ।
अब यसलाई चाहिँ कसरी मापन गर्ने?
This is Radio Nepal. I'm Srijana Bastala with the news. The headlines first. Rupandehi District Court grants bail of 10 million rupees to Rashtriya Swatantra Party Chair Rabi Lamithane in Supreme Cooperative Fraud Case. Speaker Devraj Khimire intensifies discussions with ruling and opposition parties to make business effective as winter session of Parliament approaches. Political parties also hold internal preparations for their effective roles in Parliament. And 3 people killed and 44 others injured in Israeli gunfire in southern Lebanon. Now the news in detail. The Rupandehi District Court has granted bail to former Home Minister and the Rashtriya Swatantra Party Chairperson Rabi Lamithane in connection with the Supreme Cooperative Fraud Case in Butwal. Judge Pralad Kumar Yogi set Lamithane's bail at 10 million rupees. The latest order follows his previous release after posting bail in the Surya Darshan Cooperative Fraud Case in Pokhara as well as the Swarnalakshmi Cooperative Fraud Case in Kathmandu. Authorities are now preparing to file a new cooperative fraud case against Lamithane in the Chitwan District Court. Speaker of the House of Representatives Devraj Khimire has discussed with the major ruling party Nepali Congress and CPN-UML about the bill passed by the National Assembly and sent to the House of Representatives. Yesterday, Speaker Khimire invited Congress Chief Whip Syam Khimire and UML Chief Whip Mahesh Kumar Bartola to his office at Singhadarbar and asked for their views on the Constitutional Council Bill and the Order of Precedence Bill that is pending in the House of Representatives. Congress Chief Whip Khimire said the discussion concluded with the agreement to meet with the Speaker again today. UML Chief Whip Bartola said that all the bills under consideration in the Parliament will be moved forward in the winter session of the Parliament. According to Chief Whip Bartola, Prime Minister K.P. Sharma Oli will address the Parliament on the first day of the winter session. Speaker Khimire has intensified his discussion with the ruling and the opposition parties to make the business effective as the date of the winter session of the Parliament approaches. The winter session of the Parliament has been called for the 31st of January. Meanwhile, political parties are also in internal preparations for their effective roles in the Parliament. The CPN-UML has called its parliamentary parting meeting. UML's Chief Whip in the House of Representatives, Mahesh Bartola, informed that a meeting of the parliamentary party was called at 1 p.m. at the Lotse Hall of the Parliament Building in New Baneshwar tomorrow. He said that the agenda of the meeting is preparation for the winter session of the Parliament. Deputy Prime Minister and Finance Minister Bishnu Prasad Podel has directed to the bodies concerned to find solutions to the existing problems of the financial sector. In a meeting of the High-Level Financial Sector Coordination Committee, Finance Minister Podel said that although the economy is improving, it is necessary to prioritize the programs and address problems of the regulatory bodies to increase their effectiveness. Meanwhile, Minister Podel has said that the current fiscal year revenue target has not met, although some improvement was seen in the government's revenue collection compared to the previous year. Addressing a program organized by the Department of Customs on the occasion of the International Customs Day in Kathmandu yesterday, he urged the Customs and the Tax Administration to carry out works with efficiency as there is pressure to meet the annual revenue collection target. The Ministry of Health and Population has approved a guideline for all health institutions with a mandatory provision to carry out hearing tests for children. The guideline on hearing screening for neonatal 2081 BS was approved to compulsorily test hearing issues in infants. As per the guideline, infants nationwide will undergo hearing tests shortly after birth in birthing centers. Minister for Health and Population Pradeep Podil issued the guideline emphasizing the importance of timely test and treatment in reducing this health concern. Minister Podil also shared that the decision is made mandatory based on expert recommendations that timely treatment can significantly reduce hearing impairment in infants. A 102-point advisory has been issued to protect government websites' data and networks. The National Cyber Security Center has issued a cyber security advisory to protect the information technology system of government offices and to shield them from potential cyber threats. The advisory includes various security measures related to the use of government offices, websites, applications, servers, networks, desktops, laptops, mobile devices, and social networks. This news comes to you from Radio Nepal. Now it's time for a short break.
Daddy India jani, mommy China jani. Dubai jana Facebook ra Viber ma zero. Ani hamile kasari contact garne?
Timiharu Facebook ra Viber ma hero bhara ke garne? Nepal Telecom le lyako sewa suvidha ko bare ma zero rahe chau. Aile Nepal Telecom le roaming sewa lyaeko cha. China ra India ma hamro yahi prepaid mobile majjale chalcha. बेला बेला मा कुरा गर्न केही समस्या छैन
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त
किन थाहा नहुनु यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ
नेपाल टेलिकम राष्ट्रको संचार
वेलकम ब्याक नाउ द रिमेनिङ न्यूज The Nepal Army has shared the information that all the Nepali peacekeeping forces deployed in an African country, Congo, at the call of the United Nations, UN, are safe. Spokesperson of the Nepal Army, General Gaurav Kumar Kesi, has shared that there are altogether 1,130 Nepali peacekeepers working in different capacities in three places across Congo, and all of them are safe now. Spokesperson General Casey further said that amidst some tension ongoing in the place called Goma in the Congo, the UN has already relocated those human resources not needed immediately to the safe places. Also, additional security arrangements will be made as per the UN's instructions in the wake of the tensions that ensued in Congo. A rebel group named M23 has been on the prowl in Congo for some days, leading to clashes between the government forces and the rebels. The Disaster Authority of the Ministry of Home Affairs has called attention of the chief district officers towards the effective implementation of the action plan to be safe from cold. The National Disaster Risk Reduction and Management Authority's directives comes in a wake of the increasing cold wave in most of the districts in the Tarai and snowfall taking place in the mountainous region as well. The Department of Hydrology and Meteorology has even issued a special bulletin noting intensifying cold wave in the Tarai region, which will continue for some more days. The National Human Rights Commission, NHRC, has called for resolving the dispute surrounding the construction of a cable car in the Pathibara area of the Taplejung district. In a press statement issued by NHRC yesterday, the Human Rights Commission emphasized the need to make the protest peaceful and the dispute should be resolved through dialogue. A clash resulting to injuries on both sides between police and the locals protesting the construction of a cable car ensued on Saturday night at Balunda over Kafle Party in Taplejung. The NHRC's press statement further noted that it was necessary to timely identify the disagreements and disputes that may crop up during any development works and highlighted the need for adopting a human rights-oriented approach to such undertakings. This news comes to you from Radio Nepal. Now on to some international updates. Three people were killed and 44 others were injured on Sunday after the Israeli army opened fire on crowds of Lebanese trying to return to their homes in southern Lebanon. The Xinhua News Agency quoted the statement of the Lebanese Health Ministry as saying the victims are identified as the residents of the villages in southeastern Lebanon. They were killed or injured while attempting to enter their still-occupied hometowns. Yesterday marks the end of a 60-day deadline for Israel's withdrawal from Lebanese territories. Under a ceasefire agreement reached in late November after months of conflict between Israel and the Lebanese armed group Hezbollah, the Lebanese army would take control of the area south of the Litani River, ensuring its security and preventing any presence of weapons and militants. Despite the ceasefire agreement, the Israeli army has continued to carry out strikes in Lebanon, some of which have caused deaths and injuries in the border areas. Now, the general weather forecast for the country. With the general influence of the westerly winds, the Meteorological Forecasting Division has forecast the weather to be partly cloudy in the hilly regions of Kosi, Bagmati, Kandaki and Lumini province and mainly fair in rest of the province today. With this, we have almost come to the end of this news bulletin from Radio Nepal for this hour. Before wrapping it up, let's have a reminder of the headlines once more. Rupandehi District Court grants bail of 10 million rupees to Rashtriya Swatantra Party Chair Ravi Lamithane in Supreme Cooperative Fraud case. Speaker Devraj Ghimire intensifies discussions with ruling and opposition parties to make business effective as winter session of Parliament approaches. Political parties also hold internal preparations for their effective roles in Parliament. And 3 people killed and 44 others injured in Israeli gunfire in southern Lebanon. This is all we have for this bulletin. Our next bulletin in English will be at 2 in the afternoon. You can listen to us online on our website, RadioNepalOnline.com and our mobile app. For more news and information, keep listening to Radio Nepal. Have a good day.